बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफत हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है इराक़ में पार्लियामेंट के स्पीकर का इंतखाब और दाइश की पसपाई। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, इराक़ में एक तरफ मंगल को पार्लियामेंट के इजलास में स्पीकर और डिप्टी स्पीकरों का इंतखाब अमल में आया, जिसको सियासी महाज पर बड़ी कामयाबी करार दिया जा रहा है, क्योंकि इससे पहले पार्लियामेंट के दो इजलास हुए लेकिन इख्तलाफ और कोरम पूरा न होने के सबब स्पीकर के इंतखाब के बगैर ही इजलास मुलतवी करना पड़ा था। लेकिन मंगल के इजलास से पहले ही सलीम अल जबूरी के नाम पर इत्तेफाक हो गया था और सरंजाम सलीम अल जबूरी स्पीकर मुंतखब हो गए और अब तवक्को है कि मुल्क के सदर और वज़ीर आज़म का इंतखाब भी अमल में आ जाएगा, जिस पर इराक़ के बुज़ुर्ग उलमाए किराम ख़ास तौर पर आयतुल्लाह अल उज़्मा सीस्तानी मुसलसल ताकीद कर रहे हैं। दूसरी तरफ दाइश के ख़िलाफ़ इराकी फ़ौज और रज़ाकारों को मंगल के रोज़ ही एक बड़ी कामयाबी उस वक्त मिली जब तिक्रीत पूरी तरह दाइश के दहशतगर्दों के कब्ज़े से आज़ाद करा लिया गया। फ़ौज ने इस शहर और इसके अतराफ के इलाकों पर कंट्रोल हासिल कर लिया और दाइश के दहशतगर्दों के सामने राह फरार के अलावा और कोई रास्ता बाकी नहीं रहा। आज के प्रोग्राम में हम पहले सियासी महाज पर इराकी रहनुमाओं की कामयाबी और स्पीकर के इंतखाब के हवाले से गुफ्तगू करेंगे और इस बात का जायज़ा लेंगे कि सियासी अमल को आगे बढ़ाने में इराकी रहनुमाओं की कामयाबी के फ़ौजी महाज पर क्या असरात मुरतब होंगे। इसके बाद दाइश की पसपाई, इस ग्रोह के मुकाबले में इराकी अवाम के इत्तेहाद व यकजहती और दाइश को सुन्नी मुसलमानों का नुमाइंदा बना के पेश करने में इराकी अवाम और उम्मत इस्लामिया के दुश्मनों की साजिश की नाकामी मौजू गुफ्तगू बनेगी। इस सिलसिले में हम दाइश के वजूद में आने, इस तकफीरी दहशतगर्द ग्रोह की तश्कील और तकवियत में अमरीका और उसके इत्तेहादियों ख़ास तौर पर सऊदी हुकूमत और सऊदी मुफ्तियों के किरदार के बारे में गुफ्तगू करेंगे और ये जानने की कोशिश करेंगे कि आज सऊदी हुकूमत और सऊदी अरब के उलमा दानिश से इजहार बराअत क्यों कर रहे हैं। इसके अलावा दानिश ने दावा किया है कि कुरान और खुदा ने इसराइल से जंग का हुक्म नहीं दिया है, इस बारे में भी हम अपने माहिरीन की राय मालूम करेंगे। इसके अलावा दाइश का कहना है कि खाना काबा नऊज़ु बिल्लाह शिर्क और बुत परस्ती की अलामत और मरकज़ है, इसको भी मिसमार कर देना चाहिए, इस बारे में भी हम अपने आज के प्रोग्राम में गुफ्तगू करेंगे। लेकिन पहले हमारी रिपोर्ट।
गुज़श्ता रोज़ इराक से दो अच्छी खबरें आईं। पहली खबर ये कि इस मुल्क के अराकीन पार्लियामेंट ने सलीम अल जबूरी को पार्लियामेंट के स्पीकर के तौर पर मुंतखब कर लिया है। अराकीन पार्लियामेंट ने अपनी तीसरी नशिस्त में सलीम अल जबूरी को स्पीकर और अल आबादी और शेख मोहम्मद को डिप्टी स्पीकरों के तौर पर मुंतखब किया। इस तरह से इराक में जारी सियासी बहरान के हल की सिमत में एक अहम कदम बढ़ा लिया गया और अब उम्मीद की जाती है कि सलीम अल जबूरी को पार्लियामेंट का स्पीकर बनाए जाने के बाद इराक के सियासी अमल में अहम और मुस्बत पेशरफ्त होगी और उसके बाद मुल्क के वजीर आजम और सदर के इंतखाब का भी रास्ता हमवार हो जाएगा। इराक में स्पीकर के इंतखाब को इसलिए भी अहम पेशरफ्त करार दिया जा रहा है क्योंकि इससे कबल स्पीकर के इंतखाब के लिए पार्लियामेंट की दो नशस्तें बगैर किसी नतीजे के खत्म हो गई थी। दूसरी खबर यह है कि इराकी फौज ने तकफीरी दहशतगर्द दाइश के खिलाफ वसी हमला करते हुए शुमाली शहर तिक्रीत को फिर से अपने कंट्रोल में ले लिया है। खबरों के मुताबिक तिक्रीत में दाइश के अहम ठिकानों पर बमबारी के बाद इराकी फौज ने इस स्ट्रेटेजिक शहर पर फिर कंट्रोल हासिल कर लिया है। तिक्रीत बगदाद से 140 किलोमीटर शुमाल मगरिब में वाक़ है। तिक्रीत पर कंट्रोल के लिए इराकी फौज ने दो हफ्ते कबल ऑपरेशन शुरू किया था। इराकी फौज ने बताया कि तिक्रीत को आज़ाद कराने के ऑपरेशन के दौरान बड़ी तादाद में तकफीरी दहशतगर्द मारे गए। दहशतगर्दों के खिलाफ फौज की कार्रवाई के दौरान इराक में दहशतगर्द हमलों का सिलसिला भी जारी रहा, जिसके दौरान कई आम शहरी जहां बाहक हो गए, जबकि बगदाद में होने वाले एक दहशतगर्दाना हमले में 29 खवातीन समेत 33 लोग जहां बाहक हुए। इराक में सियासी बहरान और दाइश के दहशतगर्दों के खिलाफ فوج کے آپریشن اور دہشت گردانہ کاروائیوں کے دوران عراقی کردستان کے سربراہ مسعود بارزانی کی اشتعال انگیزی بھی جاری رہی اور پیشمرگے فوج کی جانب سے کرکوک کو عراق کے حوالے نہ کیے جانے کے اعلان اور عراقی کردستان کی خود مختاری کے لیے ریفرنڈم کی باتیں کیے جانے کے دوران مسعود بارزانی نے ترکی کا دورہ بھی کیا ہے، جس کے دوران بہت سے خفی و جلی معاملات پر گفتگو اور کئی معاہدے ہونے کی خبریں ہیں، اور یہ بھی سنا گیا ہے کہ عراقی کردستان نے بغداد حکومت کی مخالفت کے باوجود جو تیل ترکی کو بیچا ہے اس کی پوری قیمت یا کچھ قسط کی حوالگی کے بارے میں بھی معاہدہ ہوا ہے۔ لیکن سب سے زیادہ تشویشناک یہ افواہ ہے کہ دہشت گرد گروہ داعش ایک کرد تاجر کو عراق کا تیل بیچ رہا ہے اور ترکی سے گیس خریدنے کی کوشش میں ہے۔ بہرحال حالیہ کچھ برسوں میں علاقائی بحرانوں میں ترکی نے جو کردار ادا کیا ہے اس سے کافی شکوک و شبہات پیدا ہوتے ہیں، اور اب ایسے تجزیہ نگاروں کی تعداد میں اضافہ ہو رہا ہے جن کا یہ کہنا ہے کہ ترکی علاقے میں عالمی سامراجی طاقتوں کے منصوبوں کو عملی جامہ پہنا کر اپنی کچھ خاص خواہشات کی تکمیل کے در پر ہے، تاہم اسے اس میں کامیابی قطعی نہیں ملنے والی ہے، اور جس طرح سے شام میں اس کی تمام تر کوششیں رائے گا گئیں اسی طرح عراق میں بھی اسے نقصان ہی اٹھانا پڑے گا۔ بہرحال شام اور اب عراق کے بحرانوں نے بہت سی علاقائی حکومتوں کے چہروں سے بھی نقاب ہٹا دیے ہیں۔
ناظرین، ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے برِ صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مقصود صدیقی، کراچی سے پروگرام میں شرکت کریں گے ممتاز تجزیہ نگار راشد عہد، اور اسلام آباد سے پروگرام میں شامل کیا جائے گا اسد عباس کو۔ تو چلتے ہیں لندن اسٹوڈیو جہاں برِ صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مقصود صدیقی موجود ہیں، گفتگو کا آغاز ان سے کرتے ہیں۔ صدیقی صاحب السلام علیکم۔
وعلیکم السلام۔
جناب، عراق میں منگل کو پارلیمنٹ کا اجلاس ہوا جس میں برادران اہل سنت کے رہنما اور قومی اتحاد دھڑے کے رکن پارلیمنٹ سلیم الجبوری کو اسپیکر منتخب کر لیا گیا۔ عراق کے سیاسی محاذ پر اس پیش رفت کے بارے میں آپ کا تجزیہ کیا ہے؟
میں سمجھتا ہوں یہ بہت ہی اچھا اسٹیپ ہے، اور یہ کہ جو ابھی تک جو سیاسی بحران پھیلا ہوا تھا اس میں یہ ایک اچھی کڑی ہے اور اس سے امید کی جاتی ہے۔ اچھا، ان کے بارے میں یہ میں کہوں گا کہ جو ان کے بارے میں رپورٹیں پڑھی ہیں الجبوری صاحب کے بارے میں، کہ یہ جو ہیں کافی ماڈریٹ قسم کے شخص ہیں، کوئی ان کو ایکسٹریمسٹ ان کی کوئی ویلیوز نہیں ہے، اور ان کا جو کردار رہا ہے پچھلے دنوں وہ یہی ہے کہ وہ انہوں نے کوشش کی ہے کہ مختلف فرقوں کو ملا کے چلیں اور یہ فرقہ واریت کو ختم کریں۔ تو یہ ان کا جو انتخاب ہوا وہ بہت صحیح طریقے سے ہوا، اور یہ میں سمجھتا ہوں اس کی ایک اور بڑی وجہ جو ہے وہ یہ ہے کہ اب جو سیاسی جو لیڈران ہیں ان کو یہ بات سمجھ میں آ گئی ہے کہ آپس میں جھگڑا کر کے اپنے کو صرف کمزور کر کے عراق کے جو ٹکڑے ٹکڑے جس کے بارے میں بات پھر بعد میں ہوگی انشاءاللہ، جو اس کا خدشہ ہے وہ اس کو اسی صورت سے رکا جا سکتا ہے کہ جب کہ تینوں جو بڑے جو گروپس ہیں سنی شیعہ اور کرد مل کے صحیح طرح سے ایک طاقتور حکومت بنائیں، اور اس کے بعد پھر یہ کہ وہ تب تاکہ جو سینٹرل اسٹرانگ جو گورنمنٹ ہوگی وہی ان لوگوں کا داعش قسم کے لوگوں کا صحیح طرح سے مقابلہ کر سکے گی۔ تو اب یہ ایک پہلا جو تھا یہ پہلا سٹیپ یہ ہو گیا مکمل۔ اب اس کے بعد ظاہر ہے کہ صدر کا اور پھر وزیر اعظم کا انتخاب بھی ہونا ہے، اور اب میں سمجھتا ہوں کہ نور المالکی صاحب سے بہتر کوئی اس وقت کوئی امیدوار اس کے لیے نہیں ہے۔ ایک تو ان کو تجربہ ہو چکا 6 سال کا 8 سال کا، اور دوسرا یہ ہے کہ ان کو میرے خیال میں اب احساس ہونا چاہیے کہ ان کے خلاف جو بھی لوگوں کے جو بھی کامنٹس تھے کہ انہوں نے پوری طرح سے توجہ نہیں دی کہ سب مسلمانوں کو ساتھ ملا کے چلیں، اس کے اوپر اب میں سمجھتا ہوں کہ ان کو یہ بات سمجھ میں آ گئی ہے، اور آئندہ جو 15 دن اور 30 دن کا جو وقفہ ہے ان دونوں کے صدر اور وزیر اعظم کے چننے کا، اس دوران میں یہ اور بات بھی صحیح طرح سے واضح ہو جائے گی کہ یہ جو ہے انور مالکی صاحب ہی سب سے بہتر امیدوار ہیں اس کے، اور ان کو اب آئندہ جو اپنا کردار ادا کرنا ہے اس کے لیے ضروری ہے کہ یہ نہ صرف ایک एक ग्रुप के या एक 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 हिस्से के वो वजीर आजम है, वो पूरे पूरे इराक के वजीर आजम है, तो पूरे इराक की कौम को, पूरे इराक के लोगों को उनको अपने साथ लेकर चलना पड़ेगा। ये मुझे वो यकीन है कि वो ये करेंगे, क्योंकि इसी में ही इराक का जो सो है वो हल है, सही तरह का मुश्किलों का हल है, और इसी से ही सिर्फ इराक एक मतलब ये है कि एक मुकम्मल मुल्क रह सकता है। नहीं तो अगर आपस में अगर ये स्पीकर का जबरी साहब का अपॉइंटमेंट नहीं हुआ होता तो हालात जो थे वो बहुत ख़राब होते। एक तो सियासी बहरान और उसके साथ फिर जंगी बहरान, जिसमें शुरू में इराक की फ़ौजों ने बड़ी कमज़ोरी दिखाई और जो दाइश के सामने बिल्कुल ही वो ख़त्म हो गए शुरू शुरू में। अब ये है कि चूंकि सियासी कुव्वत आ रही है उसके साथ साथ मुझे लग रहा है फौजी कुव्वत भी उसके साथ आ रही है, और उसमें ये होगा कि जैसा कि अभी आपने फरमाया था कि पूरा तिकरीत तो नहीं, लेकिन उसके जो गांव और ख़ासतौर पर वो इलाका जिसमें सद्दाम हुसैन की पैदाइश हुई थी, उस इलाके को तो दोबारा से इराक की फ़ौज ने दाइश से के इसके कब्ज़े से निकाल लिया है, और अब जाहिर है वो आगे बढ़ेंगे और वो पूरे तिकरीत को और फिर और भी जो जो शिमाल के जो हिस्से जो इनके कब्ज़े में आस्ता आस्ता उनको भी वो रिहा करेंगे। तो ये जो है ये बहुत अच्छा कदम है इनका, अलजुबरी साहब को क्योंकि उनकी उनका जो उन्होंने जो मतलब ये कि स्पीकर का जो जो अहदा संभाल लिया है
जी
और डिप्टी स्पीकर का भी हो गया, तो आंदा मुझे पूरी उम्मीद है कि पिछले आंदा 6 हफ्ते में 7 हफ्ते में मुकम्मल तौर पर हुकूमत तैयार हो जाएगी, जिसमें सदर और वजीर आजम भी होंगे, और इसके बाद जो उनको जो 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 उनके इराकी हुकूमत का जो जिम्मेदारी वो ये है कि इनको ये जो तकफीरी लोगों ने जो मुल्क पर कब्जा किया हुआ उनको निकालें, और दूसरा जो है कि ख़ास तौर उसके अलावा
जी
जो कुर्दिस्तान का जो मसला है वो भी हल होना है, क्योंकि ये ऐसा तो नहीं हो सकता कि एक सेंट्रल गवर्नमेंट है उसके साथ साथ उसके साथ पैरेलल एक उनकी प्रोविंशियल गवर्नमेंट भी चल रही है, और वो और उनके बगैर इजाज़त के बगैर मर्जी के वो अपनी ट्रेडिंग और उनकी बिजनेस उनका तेल सब कर रहे हैं, तो इसका भी अब फैसला होना चाहिए। और जब ये जो हैं कुर्दिस्तान के जो सदर जिनको भी चुना जाएगा,
जी जी
जब इराक के सदर होंगे तो फिर मुझे उम्मीद करता हूँ कि हालात कुर्दिस्तान के भी बेहतर होंगे, और वो भी उस तरह से उसको भी वही किरदार अदा करना चाहिए जो कि एक एक मुकम्मल मुल्क के एक हिस्से का होगा। ये
जी
नहीं है कि
बिल्कुल
अपनों ने अपनी एक अलग हुकूमत बनाई हुई है।
जी, बहुत बहुत शुक्रिया सिद्दीकी साहब। और चलते हैं कराची, जहां राशिदा साहब तशरीफ रखते हैं। राशिदा साहब अस्सलाम वालेकुम। जी जनाब, अब जबकि इराक में सियासी तातुल टूट रहा है, स्पीकर का इंतखाब हो गया है
अलैकुम
और सदर
अस्सलाम
और वजीर
वरहमतुल्लाह
आजम के
वबरकातुह।
इंतखाब का रास्ता भी तकरीबन साफ हो चुका है, तो फौजी महाज पर दाइश के खिलाफ इसके क्या असरात मुरतब होंगे?
फौजी महाज जमहूरियत के इस्तेहकाम के नतीजे में फौजी महाज भी
जी
इराक का मजबूत होगा,
जी
इसलिए कि अमेरिका ने रिपब्लिकन आर्मी को बाद में खत्म करने के बाद
जी
वहां इराकियों को दरअसल एक मजबूत फौज मजबूत फौज और मुस्तहकम फौज की तश्कील में हमेशा अमेरिका आड़े रहा। लिहाजा अब जबकि रजाकार फोर्सेस शामिल हो गए हैं इराक और दाइश जैसी सफाक नॉन टेरिटोरियल टेरर पावर का, यानी कि ऐसी दहशतगर्द मजबूत दहशतगर्द कुव्वत का जिसे अमेरिका ने इजाद किया और मगरिब ने इजाद किया है, मुसलमान सरजमीनों को पामाल करने के लिए और वहां एक अफरा तफरी फैलाने के लिए, तो उनसे लड़कर के फौजी महाज इराक का मजीद मुस्तहकम होगा
اور جبکہ جمہوریت بھی وہاں جڑ پکڑ رہی ہے، تو ان دونوں کے تطابق اور تعاون سے دونوں چیز مضبوط ہوگی. فوجی قوت بھی عراق میں مضبوط ہوگی، جسے 2003 میں صدام کے ساتھ ڈسمینٹل کر دیا تھا ریپبلکن آرمی، اور اس کے بعد ایک انارکی کی فضا تھی بالکل. تو
جی کراچی سے رابطہ فی الحال منقطع ہو گیا ہے. اسد عباس صاحب السلام علیکم.
جی وعلیکم السلام.
جناب عراق میں اس وقت سیاسی اور فوجی محاذ پہ جو کچھ ہو رہا ہے، جو تبدیلیاں رونما ہو رہی ہیں، جس طرح سے حالات آگے بڑھ رہے ہیں، ان کے بارے میں آپ کا تجزیہ کیا ہے؟
دیکھیں جو ابھی فی الحال مثلاً ان کی اسپیکر کا چناؤ ہوا ہے، جو سیاسی پیش رفت ہوئی ہے عراق کے اس مطلب سچویشن کے اندر، میں اس کو بہت خوش آئند سمجھتا ہوں. اس میں مثلاً اگر ہم عراق کی صورتحال کو دیکھیں، میں گزشتہ 2-3 دنوں سے اس کا بڑا ڈیپلی مطالعہ کر رہا ہوں، تو میں نے صورتحال یہ دیکھی ہے کہ داعش کے حوالے سے عمومی ایک میڈیا کے اندر یہ رائے پائی جاتی ہے کہ یہ جو عراق میں موصل میں یا تکریت کے اندر جو قبضہ کیا گیا ہے، یا فلوجہ کے اندر جو لڑائی ہو رہی ہے، اسی طرح جو صلاح الدین کے اندر جو لڑائی ہو رہی ہے، یہ بنیادی طور پر داعش ہیں جو کہ مطلب اس سارے ایریے کے اوپر قبضہ کر رہے ہیں. لیکن صورتحال جو ہے وہ اس سے تھوڑی سی زیادہ مثلاً باریک ہے. ہم دیکھتے ہیں کہ داعش کے ساتھ، یعنی داعش کی مدد ضرور کی ان لوگوں نے، کئی ایسے ملیشیاز ہیں جو کہ اس کے اندر عراق کے اندر موجود تھی. مثلاً جو باسی رجیم کی ملیشیا تھی، جو نقشبندیہ کے نام سے، طریقہ نقشبندیہ کے نام سے کام کر رہی تھی، اسی طرح انصار اہل سنہ وہاں پر فلوجہ کے اندر اور نینوا کے اندر جو ہے وہ لوگ کام کر رہے ہیں. بہت سی ایسی ملیشیاز ہیں جنہوں نے امریکہ کے خلاف جو ہے وہ جنگ کے اندر اپنا کام لڑتی رہی، اور اب یہ ہے کہ وہ داعش کے ساتھ بھی مثلا موصل اور تکریت کے اوپر قبضہ کرنے کے لیے جو ہے انہوں نے داعش کا ساتھ دیا. لیکن جب سے داعش نے خلافت کا اعلان کیا، اور جب سے داعش نے کہا ہے کہ ہم لوگ شام سے لے کر یہ دیالیہ تک جو ہے یہ ہماری خلافت قائم ہو گئی ہے، اس وقت سے صورتحال مکمل طور پر بدل چکی ہے. صورتحال اس طرح بدل چکی ہے کہ نقشبندیہ جو آرڈر ہے، جو طریقہ نقشبندیہ کے جو ملیٹنٹس تھے، اور اسی طرح انصار اہل سنہ کے جو ملیٹنٹس تھے، وہ لوگ جو ہیں وہ اب اس ٹائم داعش کے خلاف باقاعدہ طور پر انہوں نے جنگ کرنا شروع کر دیا. میں گزشتہ دنوں ان کا دیکھ رہا تھا کہ نقشبندیہ آرڈر کا جو اسپوکس پرسن ہے صلاح الدین، ڈاکٹر صلاح الدین، وہ بتا رہا تھا کہ داعش جو ہیں وہ بنیادی طور پر جو موصل اور تکریت کے اوپر قبضے میں داعش کا کردار فقط 20% ہے، باقی کردار جو ہے یہ نقشبندیہ جو آرڈر تھا اس کا، اسی طرح انصار اہل سنہ اور دیگر گروہ جو ہیں ان ساروں کا مل ملا کے انہوں نے موصل اور تکریت، اور پھر یہ کہ امریکنز نے جس طرح سے فوج کی تربیت کی ہوئی تھی نیٹو فورسز نے، عراقی فورسز کی، وہ ساری چیزیں جو ہیں وہ سارا ایک سیناریو جو ہے اچانک سے ڈیولپ ہوا. اب جب یہ صورتحال جو ہے تبدیل ہوئی، جب انہوں نے خلافت کا اعلان کیا جس طرح سے انہوں نے شام کے اندر خلافت کا اعلان کیا تھا داعش نے، تو اس کے بعد سے پھر یہ ہوا کہ وہ گروہ جو کہ داعش کے خلاف تھے، داعش کو ہم بنیادی طور پر سمجھتے ہیں کہ یہ القاعدہ کا ایک گروہ ہے جو کہ مثلا اس کی ایک شاخ ہے، لیکن دیکھنے داعش جو ہے وہ القاعدہ کے بھی مخالف ہے، یعنی القاعدہ سے بھی ان کے اختلافات جو ہیں وہ چل رہے ہیں، اور شام کے اندر جو ہے وہ باقاعدہ جبن نصرہ جو کہ القاعدہ کا گروہ ہے اس سے وہ جنگ کر رہے ہیں. تو یہ صورتحال جو ہے، اس صورتحال کے اندر ہم دیکھتے ہیں کہ انہوں نے، یعنی باس پارٹی جو ہے موصل کے اندر، تکریت کے اندر سوری، صدام حسین کا جو آبائی علاقہ ہے وہاں میں انہوں نے باس پارٹی کے بہت سے جرنیل جو ہیں ان کو اپنے گھروں سے، ان کے گھروں سے اٹھا لیا، جن کو وہ سمجھتے تھے کہ یہ لوگ خلافت کی راہ میں حائل ہیں. میں کل ایک انٹرویو پر کا سپیکر تھے پارلیمنٹ کے، اسامہ نجیفی نام ہے شاید ان کا، اسامہ النجیفی کہہ رہے تھے کہ انہوں نے کنفرم کیا، وہ کہتے ہیں کہ ہاں بالکل ان لوگوں نے بہت سے مین لیڈرشپ جو ہے باس پارٹی کی وہ اٹھائی ہے، اور اس کی بنیادی وجہ یہی ہے کہ وہ سمجھتے ہیں کہ یہ باس پارٹی جو ہے یہ ہماری خلافت کا قیام جو ہے اس کی راہ میں رکاوٹ ہے. اسی طرح سے درجنوں افراد جو ہیں وہ ان کی ڈیڈ باڈیز ملی ہیں، جن کے بارے میں کہا گیا ہے کہ یہ نقشبندی سلسلے کے لوگ ہیں اور انہیں داعش نے قتل کیا ہے، یعنی وہ جو اسلامک اسٹیٹ کا گروہ. اسی طرح اسلامک اسٹیٹ का ग्रोह जो है उसके बारे में पता चला है कि वो उन लोगों को कत्ल किया है नक्शबंदिया आर्डर ने, अहले सुन्नत आर्डर ने। ये इस टाइम सूरत हाल ये है, वो खुद नजैफी जो है वो ये कह रहे थे कि अब ये लोग शहरों के लिए, ये लोग वसाइल के लिए आपस में इन्होंने जंग करनी शुरू की है। जब इन्होंने देखा कि वसाइल जो है वो हमारे मसलन हमारे दरमियान तकसीम का मसला है, तो इन लोगों के दरमियान अब जो है ये
आपसी जंग शुरू हो गई,
आपसी जंग जो है वो इनके अंदर शुरू हो चुकी है। और ये इस मौके पर ये अहले सुन्नत यानी पार्लियामेंटेरियन और एक स्पीकर का सुलेम अल जुबैरी जो है उनका यानी सिलेक्शन जो है ये बहुत ही खुशायन चीज है। और मैं देखता हूँ कि बहुत से ऐसे अहले सुन्नत उनके पार्लियामेंटेरियन हैं, यानी 328 मेंबर ऑफ पार्लियामेंट हैं। इन 328 मेंबर ऑफ पार्लियामेंट में से 194 मेंबर ऑफ पार्लियामेंट जो है सलीम अल जुबैरी जो है उनको वोट दिया। इसी तरह जो बकिया जो यानी 257 या 275 पार्लियामेंटेरियंस जो हैं उन्होंने टोटल ने वोट किया, 52 पार्लियामेंटेरियंस जो हैं वो वोट नहीं कर सके। ठीक है, तो ये मैं समझता हूँ कि ये बहुत बड़ी तब्दीली है। और यानी अहले सुन्नत जो है और जो सुलेमान उसामा नजैफी हैं, मैं उनका यानी इंटरव्यू पढ़ रहा था, बहुत मुतमईन है वो इस हवाले से और वो समझते हैं कि
बहुत बहुत शुक्रिया,
सियासी हल है। और इसको मसलन हम एक पॉलिटिकल गवर्नमेंट तश्कील देकर एक पॉलिटिकल जरिए से ही जो है हम इन मसाइल को हल कर सकते हैं, और ये मेरा ख्याल है बहुत ही खुशायन चीज़ है।
जी बहुत बहुत शुक्रिया। और नाज़रीन हम यहाँ आपको बताते चलें कि उसामा नजैफी इराक के साबिक स्पीकर और अहले सुन्नत के अलमुत्तहदून इत्तेहाद के अहम रहनुमाओं में शामिल हैं। कराची से हमारा राबिता बरकरार हो गया। राशिद आज साहब, नहीं कराची, जी जनाब आप अपनी गुफ्तगु मुकम्मल करेंगे।
हाँ जी, हेलो
जी, जी
जी जी, मैं ये अर्ज कर रहा था, अगर मेरी आवाज पहुंच रही
है। जी बिल्कुल पहुंच रही है, बिल्कुल क्लियर।
ये अर्ज कर रहा था कि इराक में इराक में अब जमहूरियत जूजू मुस्तहकम होगी और फौज भी उसी यानी तनासुब से मुस्तहकम होगी, और फौज के इस्तहकाम से वहां के जमहूरी अमल में भी इस्तहकाम आएगा। ये दोनों वाइस वर्सा प्रोसेस हैं, एक दूसरे की कंप्लीमेंट्री हैं, एक दूसरे से मुतसादिम नहीं हैं। जहां और ये खुद फौज का जमहूरी गवर्नमेंट के जेरे साया मुस्तहकम होना और फौजी कुव्वत के इस्तहकाम से जमहूरियत को तकवियत पहुंचना, ये खुद एक बहुत ही खुश आइन बात है। वरना जो डिक्टेटोरियल स्टेट होती हैं, जो आमिराना जहां हुकूमत होती है, जैसे सद्दाम था, उसने कभी भी जमहूरियत को मुस्तहकम नहीं होते गया, उसकी फौज जालिम और सफाक रही है। जबकि इराक में जो अब फौज तैयार हो रही है और मुस्तहकम हो रही है, वो दहशतगर्दी और सफाकियत और बर्बरियत, दहशतगर्दों की बर्बरियत का किला खमा करके रख देगी। ये देखिए, ये जो कुछ ये जो दाइश के जरिया हो रहा है इराक में, जो कुछ उसने अंजाम दिया शामिल, ये कोई अपने बलबूते पर उन्हें अंजाम नहीं दिया है, बल्कि इसको हकीकत बात यह है कि अमेरिका मगरिब की ताकतें और इलाके की सेहूनी हुकूमत और सेहूनी हुकूमत से हमकारी करने वाली बाज शाही अरब रजत पसंद अरब शाही हुकूमतों ने दाइश को गोया खड़ा किया है, ताकि कहीं भी इराक में शाम में जमहूरियत नहीं रहे और न इराक में जमहूरियत रहे। इसलिए कि इराक और शाम में अगर जमहूरियत मजबूत होगी, तो जमहूरियत के नतीजे में अब इन ममालिक में इस्लामी सरजमीनों में अमेरिका की पॉलिसी पर अमल नहीं किया जाएगा, मगरिब की पॉलिसी पर नहीं आ रहे, बल्कि एक आजाद सोच उससे परवान चढ़ेगी, जिसके नतीजे में इस्लामी सरजमीनों में कायम होने वाली जमहूरी हुकूमतें आजादाना फैसला करेंगी और अपने मुल्क के अवाम के मुफाद में काम करेंगी और अपने इंटरेस्ट को सर्व करेंगी, ना कि
مغرب کی سامراجی قوتوں کے انٹرسٹ کو سرو کریں گی. تو اس جمہوریت کے استحکام سے جو شاہی عرب حکومتیں ان کو بڑا خوف ہے
جی.
اور وہ سمجھتی ہیں کہ پھر ہماری اجرداری ان شاہی خاندانوں کی مثلا آل سعود کی اور قطر میں جو حکومت ہے اور پھر اس طرح سے کویت میں اور اس طرح سے حکومتیں جو ہیں ان کی اجرداری ختم ہو جائے گی. بدقسمتی یہ رہی ہے کہ علاقے کے کچھ ایسے ممالک جس میں شاہی حکومتیں مثلا ٹرکی
جی.
محض اپنے مادی مفادات کے لیے اور سیاسی مفادات کے لیے علاقے میں انہوں نے ہمکاری کی ہوئی ہے یعنی عرب رجت پسند عرب شاہی حکومتوں کے لال بجھکڑوں سے جن کا سوائے ملک امریکہ اور مغرب کی غلامی اور اسرائیل کے ڈکٹیشن کو قبول کرنے کے علاوہ اور کوئی ہدف نہیں ہے کہ کسی طریقے سے وہ اپنی شاہی حکومت کو بچانا اور اپنے خاندانی حکومت کو بچانا. پتہ نہیں ٹرکی کو اس میں شامل ہو گیا اور ٹرکی لگتا ہے کہ بہت زیادہ ایمبیشس ہے اسلامی دنیا کی قائد بننے کا. شاید اس احمقانہ شوق میں وہ حماقتیں کی ہیں کہ یہ بہت افسوسناک صورتحال ہے اور ترکی جیسے ملک سے یہ توقع نہیں تھی کہ
جی.
اس طریقے سے شام کو جو اس کا دوست ملک تھا اور
جی.
اس کو یہ کرے گا اور پھر عراق میں جو اس نے مداخلت کی ہے اور امریکی اور مغربی ایجنڈے کو جو پروان چڑھایا اور داعش کی جس طریقے سے حمایت کیا ہے وہ تو اس میں جہاں شاہی حکومتیں ہیں وہیں ٹرکی جیسے لوگ بھی ہیں. تو یہ سمجھنا چاہیے کہ ایک بہت نقطہ قابل غور یہ ہے
جی
کہ
جی.
مشرق وسطی کو ڈسٹرب کرنے کے لیے امریکہ اور مغربی قوتوں نے پہلے ایک ٹیریٹوریل انٹیٹی کی صورت میں ایک اسٹیٹ اسرائیلی زائونسٹ اسٹیٹ قائم کیا جو انہوں نے. لیکن اب صورتحال یہ ہے کہ زائونسٹ اسٹیٹ کے تمام کارڈز جو ہیں بے نقاب ہو چکے ہیں اور وہ ناکام ہو چکے ہیں اور اسرائیل کی حکومت ایران میں اسلامی انقلاب کے آنے کے بعد سے اور مقاومتی تحریکیں حزب اللہ جیسی مقاومتی تحریک حماس جیسی مقاومتی جہاد اسلامی جیسی مقاومتی تحریک کے وہ علاقے میں ابھرنے سے اب روز افزو پسپائی کی طرف جا رہی ہے. چنانچہ امریکہ اور مغرب اور خود اس صہیونی ریاست نے اور عرب شاہی حکومتوں نے مل کر کے یہ پروگرام بنایا کہ اب کوئی ٹیریٹوریل اسٹیٹ ٹیرر پاور
جی.
کے بجائے ایک نان ٹیریٹوریل اور اسٹیٹ لیس ٹیرر پاور کو کھڑا کیا جائے. چنانچہ شام میں انہوں نے ایسے ہی ایک نان ٹیریٹوریل اسٹیٹ لیس ٹیرر پاور کو جنم
جی.
دیا جبہ النصرہ کی شکل میں اور کیا کہتے ہیں داعش کی شکل میں اور القاعدہ کی صورت میں اس سے پہلے
جی.
کیا تاکہ پورے اسلامی دنیا کو اسلامی سرزمین کو ڈسٹرب کر دیں فساد ہو اور پھر وہ اس ڈسٹربینس کی اور دہشت گردی کا بہانہ لے کر وہاں فوج کشی کریں اور وہاں کے تمام قدرتی وسائل پر قبضہ کر لیں.
جی بہت بہت شکریہ جناب.
سوچا ہے کہ اسرائیل کے ذریعے
جی.
جو کام لیا جا رہا تھا وہ ان دہشت گرد قوتوں کے. چنانچہ ہم دیکھتے ہیں کہ شام میں جو ابھی بھی زرقا کا علاقہ ہے وہاں جو تیل کے کنویں تھے اس سے پہلے تو اسرائیل یعنی کہ امریکہ نے سینکشن لگا دیے تھے کہ وہاں کوئی یعنی کہ آئل انڈسٹری کے لیے کوئی چیز اسپیئر پارٹ سپلائی نہیں ہوں گی
جی.
لیکن جو ہی وہاں داعش نے قبضہ کیا زرقا پر تو انہوں نے وہ سینکشنز ہٹا دیے. ہٹا دینے کے بعد پھر ان کو مشینری بھیجی جس سے انہوں نے بروکن آئل ویلز کو جو تیل کے خراب کنویں تھے ان کو انہوں نے ریپیئر کیا اور ریپیئر کرنے کے بعد ہوا یہ کہ بالآخر ریپیئر کرنے کے بعد آج وہ سپلائی کر رہے ہیں یورپ کو وہی.
بہت بہت شکریہ.
وہی داعش. اور
بہت بہت شکریہ جناب راشد احد صاحب. بہت بہت شکریہ مخصوص صدیقی صاحب. جناب صورتحال یہ ہے کہ آج فلسطین لہو لہان ہے. کوئی دن ایسا نہیں جاتا جب فلسطین پر ہوائی حملے مسلسل نہ کیے جاتے ہوں اور 8-10 بے گناہ شہید نہ ہوتے ہوں جن میں اکثریت بچوں کی ہے. شہدا کی تعداد 200 سے تجاوز کر چکی ہے. 1500 سے زائد زخمی ہیں. लोगों के घर वहाँ पे वीरान हो चुके हैं, बुनियादी तनसीबात ख़त्म हो चुकी हैं, और हर मुसलमान बच्चा ये जानता है, उसके जहन में ये बात बजा तौर पर बैठी हुई है कि इस्लाम और मुसलमानों का बदतरीन दुश्मन, सख्त तरीन दुश्मन इसराइल है, सहूनी हुकूमत है। लेकिन दाइश ने दावा किया है कि कुरान और अल्लाह ने बकौल उसके इसराइल से जंग का हुक्म नहीं दिया है। उसके इस दावे के बारे में आप क्या कहेंगे?
ये तो बिल्कुल एक अजीब सी बात है, और वो मैं समझ सकता हूँ कि ये क्यों ऐसी बात हो रही है, क्योंकि जो एक बात मैं आप अर्ज करना चाह रहा था ये था कि तकरीबन दाइश इस वक्त $1 मिलियन रोज़ाना उनकी आमदनी हो रही है। वो कैसे हो रही है कि वो जो तेल उन्होंने जो चुरा है, जो तेल के कुएं उनके कब्जे में आ गए हैं, उससे तेल चोरी करके वो ट्रकों में ले जाते हैं, और वो इनके जो इनके साथ जो कुर्दिस्तान के लोग मिले हुए हैं उनके ज़रिए वो तेल अब इसराइल को बेचा जा रहा है। आप ये सोचें कि इनको हर एक बैरल के $25 मिल रहे हैं, और जबकि जो वर्ल्ड प्राइस इस वक्त है वो तकरीबन 90-95 डॉलर की है, और वो इसराइल को रोज़ाना बहुत सस्ता तेल वो दे रहे हैं। मसलन दूसरी चीज़ ये कई जगह ये खबरें आई हैं, और मुझे कोई इसमें हैरत नहीं है कि जो दाइश के जो फौजी जख्मी हो रहे हैं उनका इलाज इसराइल में इस वक्त हो रहा है, मुफ्त वो इसराइल लेके जाया जा रहे हैं, वहाँ पे उनका इलाज। अब आप इस खुद सोच लें कि इससे क्या क्या जाहिर होता है। इससे जाहिर ये होता है कि ये इनकी दाइश जो है, ये जैसा कि हमारे हमने कराची से और जगह से सुना कि ये इनका ये दाइश को पैदा किया अमरीका ने और इसराइल ने और सऊदियों ने मिलकर, और वो उन्हीं की मदद कर रहे हैं। भला भैया बताइए कि इनके जख्मी जो हैं वो इसराइल क्यों जाएंगे इलाज के लिए, और उनका तेल जो है वो जो दाइश चुरा रहे हैं वो इसराइल को बेचा जा रहा है। $1 मिलियन की उनकी रोज़ की आमदनी है, जिससे वो असलहा और अपने उन्होंने अपना जो फौजी लिबास मजाका खेज वो काला जो उन्होंने वो निंजा टर्टल वाला जो लिया हुआ है वो उन्होंने सबको अपना बनाया है, और वो जिस तरह से वो जो जुल्म जो है उसकी कोई इंतहा नहीं है। तो ये तो मुझे तो कोई हैरत नहीं है कि ये नए नए फतवे और कुरान को जो इंटरप्रिटेशन है वो लेके आए, क्योंकि ये सब उन्हीं के उन्हीं आपस में इनकी मिली भगत है। ये तो वो मंसूबा है जो कि 2003 से एक साल या दो साल पहले अमेरिका ने और न्यूकॉन ने और ये जो हैं ज़ायनिस ने और CIA ने मिलके सऊदी अरेबिया के साथ मिलके ये बनाया था कि जो इनका अभी हो कि इसराइल को जो ग्रेटर इसराइल को फैलाने का सबसे जो आसान तरीका जो 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 तरीका उन्होंने जो प्लान था मंसूबा ये था कि इराक के तीन के टुकड़े टुकड़े किए जाएंगे, उसमें ही होगा कि फिर कुर्दिस्तान के जरिए और उसके जरिए जो 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 ग्रेटर इसराइल का जो वजूद उसी वक्त आ सकता है जबकि इराक के और शाम के टुकड़े किए जाएँ। और वही जैसा मैंने शुरू में प्रोग्राम अर्ज किया कि ये जो अभी जो सियासी बहरान अब जो इराक में ख़त्म हुआ है और इंशाल्लाह बाकी हालात भी ठीक हो जाएंगे, ये इनकी पूरा इनका कोशिश यही थी कि सेंट्रल गवर्नमेंट इराक में कायम ना हो और वो अलग अलग वो ये दाइश जो हैं ये बीच का हिस्सा ले लें, शियों का जो हिस्सा वो साउथ में चला जाएगा और वो सारा तेल जो है वो कुर्दिस्तान में होगा, और तो उसका नतीजा ये होगा कि जो सुन्नी और शियों के इलाके हैं वो आस्ता आस्ता उसमें कुछ नहीं बचेगा, क्योंकि जब वहाँ के ऊपर कोई आमदनी नहीं होगी तो लोग छोड़ छोड़ के वहाँ से चले जाएंगे। तो मतलब ये कि इराक का बिल्कुल खात्मा करना और इसराइल का बिल्कुल फैल के सामने आना, तो ये तो अजीब बात है। वो देखिए वो शख्स जिस जो कि इतना बड़ा कातिल जिस अपना नाम बदला है अबू बकर रखा बगदादी, इसका नाम तो इब्राहिम अल बद्री या कुछ ऐसा नाम है, ये इसने नाम अपना इसलिए रखा कि वो रसूलुल्लाह सल्लम के विसाल के बाद पहले खलीफा थे, अबू बकर उनका नाम था, तो वो उनके और उनकी जो उनके जो फत उनके जो खुद उन्होंने पहला खुतबा दिया था कि अगर मैं कोई अल्लाह के हुक्म से हट के बात करूं तो तुम मेरी बात नहीं मानना, और मुझे कहते हैं जब मैं गलत उस पर रास्ते पर जाऊं तो मुझे कौम से कहा था कि मुझे बताना कि मैं गलत जा रहा हूं और मेरा सिर्फ हुक्म उसी वक्त माना जबकि मैं अल्लाह का हुक्म मानूंगा। ये इसकी बताइए ये वो शख्स है कि जिसके लोगों ने نے لڑکیوں کا تو آپ کو تو قصہ معلوم ہے کہ لوگوں سے گھروں سے لڑکیاں اٹھا کے لے گئے. اس کے بعد جو جو شام میں انہوں نے وہی وہی کیا جو کہ جو جنگ احد میں ہوا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے چچا کو جو کلیجہ ہند نے کھایا تھا وہ اس نے مردہ فوجیوں کو سینہ کاٹ کے اس کو چبایا. یہ اپنے کو مسلمان کیسے کہہ سکتا ہے؟ اس کو تو ہر ایک سنی آرگنائزیشن نے پوری عالم اسلام نے بالکل اس کو رد کر دیا, ریجیکٹ کر دیا, کوئی اس کو ماننے کو تیار نہیں ہوتا. اس میں دیکھیے, حالانکہ شیخ قرداوی جو کہ جن کے بارے میں بہت شک و شبہ جن کی سب باتوں میں, لیکن بارہ انہوں نے تک بھی ان کو اس کو کہا کہ یہ کہیں اسلام کا کوئی یہ کردار نہیں پیش کرتا یا یہ خلیفہ نہیں ہے, اس کو ماننے سے انکار کر دیا. حزب التحریر ایک اور جماعت ہے, اس نے بالکل صاف کھلے عام کہہ دیا کہ یہ اس کا جو ہے یہ کوئی خلیفہ نہیں, خلافت اس طرح کی نہیں ہوتی, اور جو کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد یا جو خلیفہ تھے اور وہ ان کی انہوں نے اس طرح سے نہیں اپنا خلافت کو انجام دیا تھا. تو ہر سنی ادارہ, ہر جتنے علماء سنی ہیں, سب نے بالکل ان کو کسی صورت سے کوئی لیڈر ماننے سے انکار کر دیا. یہ مجھے کوئی اس میں شک نہیں ہے کہ یہ پورا کا پورا منصوبہ امریکہ کا, اسرائیل کا, سعودی عرب کا, جس کے اندر بہت بہت شامل ہے. حالانکہ سعودی عرب کو ایک البتہ بات حیرت کی ہے, وہ یہ ہے کہ اس سے یہ بھی کہہ رہا ہے, اس نے یہ کہا ہے کہ اب جو حکومت ہے وہ سعودی عرب حکومت کو بھی اس نے ایک طرح سے انڈائریکٹلی کرٹیسائز کیا ہے. اب وہ بات سمجھ میں نہیں آتی کیونکہ جو ابھی تک جو فنڈنگ اس کی ہو رہی ہے وہ سب سے زیادہ تو قطر اور سعودی عرب سے ہو رہی ہے. اسلحہ اور ٹریننگ جو ہے امریکہ سے مل رہی ہے, اور سارا جو پلاننگ ہے وہ اسرائیل کر رہا ہے. تو آپ کے ساتھ معاف کیجیے گا, میں لمبا جواب دے دیا, لیکن میں میرے نظر میں تو اس کو تو کوئی حق نہیں ہے اس کے قرآن کی یا حدیث کے بارے میں کوئی بات کر رہی ہے. تو قاتل ہے سب سے بڑا, اس کو سب سے پکڑ کے سب سے اس کی تو سزا ہونے, اس کی تو اس کو تو خود ہی میرے خیال میں یہ قتل کا مقصد ہے.
بہت بہت شکریہ جناب, بہت بہت شکریہ. اسد عباس صاحب, جناب یہ اسلام اور مسلمانوں کے بدترین دشمن اسرائیل کے خلاف اسلحہ اٹھانے کو داعش حرام سمجھتا ہے, مظلوم فلسطینیوں کی حمایت ان کی نزدیک ناجائز ہے, خانہ کعبہ کو وہ کہتے ہیں کہ یہ شرک اور بت پرستی کا مرکز اور علامت ہے, اس کو مسمار کر دینا چاہیے. یہ گروہ ہے کیا؟ یہ جو پرچم اس نے اٹھا رکھا ہے جو اس کی جس پہ لا الہ الا اللہ اور محمد رسول اللہ لکھا ہوا ہے, اس کا کیا مطلب ہے؟
دیکھیں جی, ابھی حال ہی میں
جناب 3 منٹ کا وقت ہے ہمارے پاس. جی,
حال ہی میں ایک ریسرچ انسٹیٹیوٹ ہے کینیڈا کا, گلوبل ریسرچ کے نام سے, انہوں نے ایک بڑی تفصیلی اس حوالے سے ریسرچ رپورٹ دی ہے کہ یہ بنیادی طور پر انجینئرڈ ہے. جی, ایک گروہ جسے کہ باقاعدہ تشکیل دیا گیا ہے, امریکہ کا بنایا ہوا گروہ ہے, اور جس کو یہ تو اب اس میں تو کوئی شک و شبہ کی گنجائش ہی نہیں رہ گئی کہ بندہ کہے کہ امریکہ نے اس کو بنایا, عرب ممالک جو ہیں یا عرب شیوخ جو ہیں انہوں نے اس کی فنڈنگ کی, اس گروہ کی اردن میں ان کی ٹریننگ ہوئی, ترکی نے جو ہے وہ ریکروٹنگ کی. یہ چیزیں جو ہیں یہ اگر مثلا اول تو یہ چیزیں ثابت ہیں, موجود ہیں میڈیا کے اندر, ویسٹرن میڈیا کے اندر باقاعدہ طور پر کلیئر کٹ چیزیں موجود ہیں کہ کہاں کہاں پر ان کی ٹریننگ ہوتی ہے, کہاں سے ان کے وسائل آتے ہیں, کون کون افراد ہیں جو ان کو وسائل مہیا کرتے ہیں, اور کس طرح سے یہ امریکہ کی پشت پناہی اور زیونس سٹیٹ جو ہے اس کی پشت پناہی سے یہ گروہ جو ہے یہ کام کر رہا ہے. یہ چیزیں بالکل واضح ہیں, اس میں کوئی شک و شبہ کی گنجائش نہیں. ابھی ہم جو اسرائیل کے حوالے سے ان کا موقف دیکھتے ہیں تو یہ ہماری یہ جو اسپائریشن ہے ان کے حوالے سے, داعش کے حوالے سے, یہ بالکل ثابت ہو جاتی ہے. یعنی یہ اپنے آپ کو قصر الحدود کے نام سے متعارف کراتے ہیں. یہ کہتے ہیں کہ ہم نے وہ اسکائز پیکاٹ جو معاہدہ تھا جو شام اور عراق کے درمیان ایک تقسیم کی گئی تھی, فرانس اور برطانیہ نے کی تھی, ہم نے اس کو توڑ دیا ہے, اس معاہدے کو. ہم یعنی عالم اسلام کے بہت بڑے چیمپئن ہیں, لیکن عالم اسلام کے مختلف گروہوں کو اب اگر دیکھا جائے تو یعنی ان کی بنیاد جو ہے وہ بنیادی طور پر سلفی آئیڈیالوجی جو ہے وہ ان کی بنیاد ہے. سلفی آئیڈیالوجی کو ہم دیکھتے ہیں, یعنی ان کے آقاؤں کو دیکھتے ہیں, وہ کیا اسرائیل کے خلاف کر رہے ہیں. ये तो बहुत बात के, ये तो टूल्स हैं, ये तो एक आला जात हैं जो कि जिनको इस्तेमाल किया जा रहा है। आप इनके अकाउंट को देखें कि वो इसराइल के खिलाफ क्या कर रहे हैं, यानी $50 मिलियन जो है वो उसकी इमदाद, उसकी भीख दी फलस्तीनियों को कि ये इसके तुम अपने कफन खरीदो और ये अपने जो मुर्दे हैं उनको पहनाओ, उनके शहदा की जो है मैयतें इन कफनों से ढांपो, ये इमदाद देनी थी। वो मैं अभी देख रहा था कि 1979 में शाह फैसल ने इनका पेट्रोल बंद कर दिया, अमेरिका को वो जो वसाइल दे रहे थे पेट्रोल की जो दे रहे थे वो इनका बंद कर दिया, तो इन्होंने कहा कि हम आपको आपकी पेट्रोल पंप्स जो है, ये वेल्स जो है उनके ऊपर हम हमले करेंगे। आया ये लोग जो है ये इस काबिल नहीं है, मसलन कतर का अमीर है, इन लोगों ने बाकायदा तौर पर इसराइल के सिफारत खाने अपने मुल्कों में बनाए हुए हैं। तुर्की बड़ा फलस्तीनियों का हमदर्द बनता है, क्या उसने मसलन इसराइल का सिफारत खाना जो है उसने बंद कर दिया, क्या उर्दगान ने अपना कारोबार जो है इसराइल के साथ वो कर रहा था, यानी बे इंतहा जुल्म है जो बच्चों के साथ जुल्म रवा रखा जा रहा है फलस्तीन के अंदर, जिस तरह से मासूम बच्चे जो हैं उनको फास्फोरस बमों से कत्ल किया जा रहा है, उनके यानी दिमाग और उनका मगज जो है उनके सरों में से उनकी खोपड़ियों में से निकल कर गिर रहा है, लेकिन इन मुसलमान हुक्मरानों को और ये नाम निहाद इस्लाम के जो परचम बरदार हैं और दुनिया के अंदर जो गश्त करते फिर रहे हैं ला इलाहा इल्लल्लाह और मोहम्मद और रसूलुल्लाह का परचम
बहुत उठाकर। बहुत शुक्रिया असद अब्बास साहब, बहुत बहुत शुक्रिया। राशिदा साहब, 2 मिनट का वक्त हमारे पास है। आज अमेरिका दाइश की मुखालिफत कर रहा है और दुनिया वालों को ये बावर कराना चाहता है कि वो दाइश का मुखालिफ है, दाइश की तश्कील और तकवियत में अमेरिका का किरदार क्या है? 2 मिनट का वक्त है हमारे पास
जी। दाइश को जन्म ही अमेरिका ने दिया है और ज़ायोनिस्ट, ये अमेरिका की जो मुनाफिकत है उसका तकाजा है कि अमेरिका उसकी मुखालफत कर रहा है। वो टू प्रोंग्ड पॉलिसी पर अमल करता है अमेरिका, कि जब दुनिया की नजर में बिल्कुल बदनाम हो जाएगा तो उस गिरती हुई दीवार को एक और धक्का लगाकर वो खुद एक नई तीसरी चीज ले आएगा, और जब तक के उसके अंदर ये जरफियत है, सलाहियत है कि अमेरिका का आलाय कार बन के, मगरिब का आलाय कार बनकर सेहूनियत के तहफ्फुज़ के लिए, इजरायली हुकूमत के तहफ्फुज़ के लिए काम करता रहे और मुसलमानों को नुकसान पहुंचा रहे, तो वो अंदर से उसकी हिमायत भी करता रहेगा। तो ये उसकी एक अमरीका की हमेशा से ये मुनाफ़क़त पर मबनी पॉलिसी है, डबल स्टैंडर्ड है, कभी भी अमेरिका पर कोई एतमाद नहीं किया जा सकता है। जिन लोगों ने, जिन ममालिक ने अमेरिका पर एतमाद किया है वो खुद अमेरिका ही के हाथों यानी रुसवाई से दो चार हुए हैं।
बहुत बहुत शुक्रिया राशिदा साहब, असद अब्बास साहब और डॉक्टर मकसूद सिद्दीकी साहब, तीनों तजिया निगारों के ख्यालात नाजरीन आपने मुलाहिजा फरमाए। इसमें दो राय नहीं कि दाइश अमरीका और उसके इत्तेहादियों की तश्कील करदा एक दहशत गर्द तंजीम है, लेकिन आज अमेरिका की जानिब से दाइश की मुखालिफत के साथ ही सऊदी हुकूमत, सऊदी उलमा और उन सऊदी मुफ्तियों ने भी दाइश की मुखालिफत शुरू कर दी है, जिन्होंने बुनियादी किरदार अदा किया है दाइश की तश्कील में भी और इसकी तकवियत में भी। इंशाल्लाह इस बारे में हम किसी और प्रोग्राम में गुफ्तगू करेंगे। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।